यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको विश्वास। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बबलु गुप्ता नियुक्त। नवनियुक्त मन्त्रीद्वारा हिजै पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण। ठेक्का सम्झौता गरेर काम नगरी अलपत्र पारिएका सिंचाईका 12 ठेक्का सिंचाई विभागद्वारा अन्त्य। सड़क र पुलका लागि 40 रुग्ण ठेक्काको अन्त्य गर्ने प्रक्रिया शुरू। जलवायु परिवर्तनले हिमताल विस्फोटन र हिम पहिरोको जोखिम बढ़ेको सिमोडको एक अध्ययनको निष्कर्ष। र थाइल्याण्ड र कम्बोडिया बीच औपचारिक शान्ति सम्झौता।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस् फोन गर्नुहोस् डेटा चलाउनुहोस्
सजिलो छ एकै साथ
फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
नेपाल टेलिकम राष्ट्रको संचार
अब समाचार विस्तारमा छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना उपासना र पूजाको यो पर्व शनिबारदेखि शुरू भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदी सहित 5 पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराण अनुसार सर्वप्रथम अत्री मुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पति प्रेम प्राप्त गरिन्। त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको शुरूआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ। संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्ति बिना रूख बिरूवा वनस्पति प्राणी जीव जन्तु कसैको पनि अस्तित्व रहन सक्दैन। सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको छ। साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको शरापद्वारा कुष्ठ रोगबाट पीड़ित साम्य सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ। यसमा झुप्पा झुप्पा फलहरू चढ़ाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्दछ। आर्थिक अभाव भएका मानिसहरू भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्दछन्। छठ पर्वका लागि राजधानीको गुहेश्वरी गौरीघाट क्षेत्र कमल पोखरी लगायत बागमती नक्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ। छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै वहाँले यस पर्वले समाजमा विद्यमान वर्गीय जातीय लैंगिक लगायत सबै प्रकारका विभेद कुरीति एवं विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको सन्देशमा उल्लेख छ। छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ। सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा ताल तलैयाको किनारमा जागराम बसी धूमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवांछित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने विश्वास रहेको छ। यसैबीच उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ। छठ महापर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै वहाँले छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस् भनी कामना गर्नुभएको छ। वहाँले यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढ़ाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ शुभकामना व्यक्त गर्नुभएको छ। छठ पर्वले यति बेला तराई मधेस उल्लासमय बनेको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको रिपोर्ट।
श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्वको रौनकताले समग्र तराई मधेस गीत संगीतमय भएको छ। सबै वर्ग समुदायलाई एकतामा जोड्ने महापर्वको रूपमा रहेको छठ पर्वका बारेमा प्राध्यापक डाक्टर विश्वम्बर शर्मा।
समाजमा एकसाथ मिलेर बाँच्न सक्नुपर्छ र सबैले सहजीवन जिउन सक्नुपर्छ भन्ने पर्वको नाम मैले त यो छठ पर्व देखेको छु।
कार्तिक जस गते सोमबार साँझ अस्ताउँदो सूर्यलाई नदी, ताल, तलाउ, पोखरीमा पुगेर अर्घ चढाउँदै रातभर जागरम बसेर पूजापाठ गर्दै पुनः कार्तिक एघार गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि यो पर्व विधिवत रूपमा सम्पन्न हुनेछ। छठ पर्वको बारेमा सर्वसाधारणहरू,
हामीले जितना देहाती बा, चाहे पहाडमे बा, चाहे इन्डियामे भइल, चाहे कोनो इसन देशमे भइल, एकर एतना मान्यता बा, एकर कोनो हिसाब नै। छठी माईके कृपा हरेक व्यक्तिके दिलमे समाइल बा।
फल फूल सब किन बसेके सब निमे कपडा लाता सब कुछ किन उनके सब तयारी करे।
साझा सांस्कृतिक पर्वको रूपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीको मूल्य बढ्दा आफूहरू मारमा परेको गुनासो बजार गर्न आएका उपभोक्ताहरूको छ।
गत वर्षको तुलनामा यस वर्ष अलि बढी नै छ, हामीलाई त जसरी पनि लानेछ लिनेछ।
पहिला 40 रुपियाँ थियो, आज 60-70 समान छ, सबै महँगो भइसकेको छ,
महँगाई बढी छ, महँगाईको त कुनै अन्त्य नै।
सबै जात जातिले साझा रूपमा मनाउने यस पर्व प्रतिको आस्था दिन प्रतिदिन बढ्दै गएको छ। ध्रुव अधिकारी, रेडियो नेपाल, वीरगंज।
केही वर्ष पहिलेसम्म तराई मधेसमा मात्र सीमित छठ पर्व पछिल्लो समय काठमाण्डौ उपत्यका सहित पहाड़ी जिल्लाहरूमा पनि मनाउन थालिएको छ। काठमाण्डौका गौरीघाट, कमल पोखरी, कुलेश्वर, बल्खु लगायतका स्थानमा छठ पूजाको तयारी भइरहेको छ। सहकर्मी केशव ढुंगानाको रिपोर्ट।
काठमाडौँ उपत्यकाका विभिन्न पोखरी तथा नदी किनारहरू छठ पूजाका लागि सिंगारेर चिटिक्क पारिएका छन्। छठ पूजाका लागि कमल पोखरी, गौरीघाट, टंकेश्वर, कुलेश्वर, रामघाट लगायतका विभिन्न स्थानमा केरा र उखुका बोट, फूलमाला र झिलिमिली बत्तीले सिंगारिएका छन्। केही दशक अगाडिसम्म छठ पर्व नेपालको मध्य र पूर्वी तराईमा मात्रै मनाइने गरिन्थ्यो, तर जागिर तथा व्यवसायका लागि काठमाडौँ छिरेका तराईका मूलवासीहरू कार्य व्यस्तताका कारण पर्व मनाउन पुर्ख्यौली थलो फर्कन नसक्ने अवस्था आए गरेपछि काठमाडौँमै छठ मनाउन शुरू गरेको पाइन्छ। नेपालमा गणतन्त्रको स्थापनापछि राष्ट्रपति समेत छठ घाटमा पुगेर पूजा गर्ने परम्पराको विकास भएसँगै काठमाडौँ उपत्यकामा छठ पूजाको परम्पराले थप व्यापकता पायो र हालका वर्षहरूमा हजारौंको संख्यामा व्रतालु तथा भक्तजनहरूले पूजा गर्ने गर्दछन्। काठमाडौँ पशुपतिनाथ मन्दिर नजिकको गौरीघाट छठ पूजा घाट व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंह राजपूत,
हामीले 600 व्रतालु घाट बनाएको छौँ, 3-5 लाख मान्छेको त्यहाँ भिड हुँदो रहेछ।
घना बस्ती र अव्यवस्थित शहरीकरणका कारण उपत्यकाका अधिकांश नदी तथा तलाउहरू प्रदूषित हुँदा केही ठाउँमा छठ पूजाकै लागि सफा पानीको अस्थायी पोखरी बनाएरै पूजा गर्ने गरेको समेत पाइन्छ। राम मन्दिर छठ पूजा सेवा समाज सानेपाका सदस्य विजय रजक,
8-10 ट्याङ्कर पानी राखेर पोखरी निर्माण गरेर चारैतिरबाट टेन्ट राखेर एकदम व्यवस्थित गरेर अहिलेसम्म गरिरहेका छौँ। एक घरबाट एकजना व्रतालु जुन आउनुहुन्छ नेजल बसेर, पर्सल 125 घर परिवार आउनु भएको थियो, एक घर परिवारसँग एकजना दुईजना मान्छे अनिवार्य बस्नुहुन्छ यहाँ।
छठमा व्रतालु तथा भक्तजनहरू तलाउ र नदी किनारमा नै रातभर जागराम बस्ने हुनाले अधिकांश छठ घाटहरूमा जाडो चिसो छेक्ने बाक्लो टेन्टहरू टाँगिनुका साथै ठाउँ ठाउँमा आगो बाल्ने समेत व्यवस्था मिलाइएको छ। व्यस्तताका कारण पुर्ख्यौली थलो फर्कन नसके पनि आफू रहेकै ठाउँमा व्यवस्थित रूपमा छठ पूजा गर्न पाउँदा व्रतालुहरू समेत खुसी व्यक्त गर्दछन्।
मेरो नाम सदानन्द दास, हाम्रो घर चाहिँ सर्लाही, पूजा गर्ने लागेको 25 वर्ष भएछ। पहिला त हामी 10 जनादेखि नै सुरु गरेको हो, विस्तार हुँदा हुँदा अब अहिले त धेरै ठुलो भइसक्यो।
मेरो नाम रुबी जयसवाल, पुरानो ठेगाना सर्लाही, तराई भन्दा राम्रो व्यवस्था यही पाइरहेछ, हाम्रो समितिले व्यवस्था दिनुहुन्छ। हामी व्रत गर्ने आए 20 वर्षदेखि, अनि मैले 17 वर्षदेखि आफै गरिरहेको छु। यस्तो राम्रो व्यवस्था छ कि गाउँ यादै आउँदैन।
बरु घर इन्डिया हो, छोटु दास नाम हो, हामीहरू यहाँबाट 10 वर्षदेखि पूजा गरिरहेको छ, गाउँमा बसेको छैन, यहाँ काठमाडौँ बसेको, यहाँ छठ गरेर यही राम्रो छ।
मनोकांक्षा पूरा हुने धार्मिक विश्वास मात्र नभई प्रकृति र मानव जीवन बीचको गहिरो सम्बन्धलाई समेत उजागर गर्ने छठ पर्व आज भोलि काठमाडौँ उपत्यका र पहाड़ी क्षेत्रका मूलवासीले समेत मनाउने क्रम बढ्दै गएको छ। यसले नेपाली समाजको मूल पहिचानको रूपमा रहेको सांस्कृतिक विविधता र सहिष्णुतालाई समेत थप उजागर गरेको छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
नवनियुक्त दुई मन्त्रीले हिजो पद तथा गोपनीयताको शपथ लिनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको हो। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्तालाई हिजै नियुक्त गर्नुभएको हो। यसअघि हिजो बिहान 4 मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा 2 मन्त्रीको मात्रै शपथ भएको हो। गत भदौ 27 गते गठित मौजूदा मन्त्री परिषदको संख्या हिजोको विस्तारसँगै 10 पुगेको छ। यसअघि गत भदौ 30 र असौ 6 गते मन्त्री परिषद विस्तार भएको थियो। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि संचारकर्मी संघको प्रतिक्रियामा मन्त्री डाक्टर शर्माले जेएनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताउनुभयो। मन्त्री डाक्टर शर्माले जेएनजी आन्दोलनमा शहीद भएका परिवारका लागि निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। मन्त्री डाक्टर शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो। वहाँले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताउनुभयो। वहाँले खरीद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माध्यम मार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। माओवादी केन्द्र गोर्खाको आयोजनामा हिजो सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले पछिल्लो राजनैतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताउनुभयो। जेएनजी प्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको उहाँको भनाई थियो। ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिंचाईतर्फका 12 रुग्ण ठेक्का अन्त्य गरिएको छ। साबिकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर 2 जलेश्वर महोत्तरी अन्तर्गतका 12 रुग्ण ठेक्का अन्त्य गरिएको जलस्रोत तथा सिंचाई विभागले जनाएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरले हिजो सार्वजनिक सूचना मार्फत 16 जेठ 2081 र 1 साउन 2081 ठेक्का अन्त्य गर्ने आशयको सूचना दिए पनि निर्माण व्यवसायबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ। यस्तै सड़क र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप 40 रुग्ण ठेक्का अन्त्य गर्ने प्रक्रिया शुरू भएको छ। सड़क विभाग अन्तर्गत सड़क डिभिजन कार्यालय तुमलिङटार, इलाम, हेटौडा र नेपालगंजले हिजो आफू माथत रुग्ण अवस्थामा रहेका 40 ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढ़ाएका छन्। विभिन्न सड़क डिभिजन कार्यालयले यसअघि रुग्ण रहेका 68 ठेक्का अन्त्य गर्ने प्रक्रिया अगाडि बढ़ाइसकेका छन्। पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ़दो प्रभावका कारण हिन्दूको सीमालय क्षेत्रमा हिमताल विस्फोटन, हिम पहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढ़ेको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गरेको थामे उपत्यका हिमताल विस्फोटन, बाढ़ी पहिरोको कारण प्रभाव र भविष्यको जोखिम नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक 10 वर्षमा औसत 0.28 डिग्री सेल्सियसले तापक्रम बढ़िरहेको उल्लेख छ। उक्त अध्ययन इसिमोडका जोखिम विशेषज्ञहरू सुदन विकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरूण भक्त श्रेष्ठले गर्नुभएको हो। अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिम नदीको पग्लिने दर बढ़ने जस्ता समस्या भोगिरहेको देखाएको छ। यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा 65% बढ़ेको देखिन्छ। हिमनदी पग्लने दर बढ़दा अमू दरिया, सिन्धु, गंगा, ब्रह्मपुत्र र इरावदी बेसिनका 25,000 भन्दा बढ़ी हिमताल वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। नेपालमा सन् 1920 दशकदेखि यता 90 भन्दा बढ़ी हिमताल विस्फोटन भइसकेका छन्, जसमध्ये सगरमाथा क्षेत्रमा मात्रै 50 वर्ष भन्दा कम अवधिमा 5 यस्ता ठूला घटना भइसकेका छन्। गृह मन्त्रालयले हिजो विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरूको सरूवा गरेको छ। मन्त्रालयको हिजोको निर्णय अनुसार सहसचिव र प्रमुख जिल्लाधिकारी गरी 36 कर्मचारीको सरूवा तथा पदस्थापन गरिएको हो। मन्त्रालयले हिजो साँझ जारी गरेको सूचनामा कुल 31 प्रमुख जिल्ला अधिकारी, 1 प्रमुख अध्यागमन अधिकृत, 2 सहसचिव र 2 महानिर्देशकको सरूवा तथा पदस्थापन गरिएको जनाइएको छ। राष्ट्रिय मानवाधिकार आयोगले माग सहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि विध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड़ दिएको छ। बाँकेको राप्ती सोनारी क्षेत्रमा जंगली जनावरको आक्रमण बढ़न थालेपछि स्थानीयवासी आतंकित भएका छन्। बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्ती सोनारी गाउँपालिका नौकावडा अध्यक्ष सोहनलाल थारूले बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानु पूर्व सूचना एवं अलर्ट बारे जानकारी लिन लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको छ। त्यस्तै पदयात्राका लागि आवश्यक पूर्व तयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्किन समेत अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमान अनुसार यही कार्तिक 10 गते आज र भोलि केही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बंगालको खाड़ी र अरब सागरमा बनेको दुईवटा न्यून चापीय प्रणालीले आजदेखि भोलिदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सो सम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारी समेत प्राप्त भएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले स्रोत नखुलेको 69,85,000 रकम र सुनका गहना सहित पक्राउ गरेका दुईजनामाथि 8 दिन म्याद थप गरिएको जनाएको छ। तिहार विदाको समयमा यही कार्तिक 5 गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाण्डौं बस्ने 22 वर्षकी रोजिना सुनार र चिनिया नागरिक झाओ झोङलाई हिजो म्याद थपिएको हो। दुवैलाई विदा खुलेपछि काठमाण्डौं जिल्ला अदालतमा हिजो पेश गरिएको जनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले सुनार बैंकिङ कसुरमा फरार रहेको अभिलेख समेत पाइएको बताउनुभयो। दुवैजनालाई नागार्जुन नगरपालिका स्थित सानो भर्याङबाट प्रहरी टोलीले पक्राउ गरेको हो। रेडियो नेपालका पूर्व प्राविधिक अधिकृत वासुदेव रायमाझीको 75 वर्षको उमेरमा निधन भएको छ। दम रोगबाट पीड़ित रायमाझीको काठमाण्डुको शंखरापुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो। 34 वर्षसम्म रेडियो नेपालमा प्राविधिकको रूपमा सेवा गर्नुभएका रायमाझी थुप्रै कालजयी गीतका रेकर्डिस्ट हुनुहुन्छ। पूर्व कर्मचारी वासुदेव रायमाझीको निधनमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल दुःख व्यक्त गर्दछ। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्ड र क्याम्बोडिया बीच औपचारिक शान्ति सम्झौता भएको छ। सीमा विवादका कारण हालै लड़ाई गरेका ती देशबीच आपसी सम्बन्ध सामान्य बनाउने सम्झौता समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुनुहुन्थ्यो। लड़ाई नरोके दुवै देशसँग व्यापार वार्ता रोक्ने अमेरिकाका राष्ट्रपति ट्रम्पले चेतावनी दिनुभएपछि दुई मुलुकबीच युद्धविराम सम्झौता भएको हो। गत जुलाईमा भएको 5 दिने द्वन्द्वका क्रममा करिब 33 जनाको ज्यान गएको थियो। दुई देशबीच लामो समयदेखि सीमा सम्बन्धी विवाद रहँदै आएको छ। 5 वर्षपछि भारत र चीन बीच हिजोबाट प्रत्यक्ष हवाई उडानहरू पुनः शुरू भएका छन्। यो कदम व्यापार र जनता जनता बीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ। यसले एसियाका दुई दिग्गज राष्ट्रबीच सम्बन्ध पुननिर्माणको प्रतीकात्मक शुरूआत गरेको छ। विश्वका सबैभन्दा धेरै जनसंख्या भएका छिमेकी यी दुई देशबीच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै आएको छ। भारत सरकारका अनुसार उडान पुनः शुरू हुनु जनता जनता बीचको सम्पर्क सुदृढ़ गर्न र द्विपक्षीय आदान प्रदानलाई सामान्यीकरणतर्फ लैजान सहयोगी हुनेछ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ आणविक संचालित क्रूज मिसाइल ब्यूरे भेस्टनिकको अन्तिम सफल परीक्षण सम्पन्न भएको औपचारिक घोषणा गर्नुभएको छ। वहाँले यस मिसाइललाई संसारमा अद्वितीय र अतुलनीय सिर्जना भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 पहिलो 3 महिनामा मुलुकले करिब 4 खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार यस अवधिमा 4 खर्ब 68 अर्ब 8 करोड़ 33 लाखको आयात र 72 अर्ब 78 करोड़ 28 लाख बराबरको निर्यात भएको छ। असोज मसान्तसम्म कुल 5 खर्ब 40 अर्ब 86 करोड़ 61 लाखको वैदेशिक व्यापार गर्दा नेपालले 3 खर्ब 95 अर्ब 30 करोड़ बराबरको व्यापार घाटा बेहोरेको हो। पछिल्लो 3 महिनामा छिमेकी मुलुक भारतबाट 2 खर्ब 58 अर्ब 87 करोड़ 82 लाखको आयात हुँदा नेपालले 59 अर्ब 12 करोड़ 83 लाख बराबरको निर्यात गरेको छ। भारतसँगको आयात निर्यातका आधारमा 1 खर्ब 99 अर्ब 74 करोड़ बराबरको व्यापार घाटा नेपालले बेहोरेको छ। त्यस्तै चीनबाट 1 खर्ब 4 अर्ब 89 करोड़को आयात र 18 करोड़ 64 लाख बराबरको निर्यात गर्दा चीनसँग 1 खर्ब 4 अर्ब 70 70 करोड़ बराबरको व्यापार घाटा नेपालले बेहोरेको छ। नेपालको सबैभन्दा बढी व्यापार नाफा भने डेनमार्कसँग रहेको छ। त्यस्तै जर्मनी, रोमानिया, स्वीडेन, लेबनान लगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफामा रहेको छ। पछिल्लो 3 महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ। त्यस्तै समीक्षा अवधिमा 13 अर्ब 62 करोड़ 75 लाख बराबरका स्मार्टफोनहरू नेपालमा आयात भएका छन्। रूपन्देहीको भैरवा स्थित गौतम बुद्ध विमानस्थलमा 6 महिनापछि पुनः अन्तर्राष्ट्रिय विमानको उडान शुरू भएको छ। आइतबार मध्याह एयर एसियाको जहाज अवतरण भएसँगै 6 महिनापछि पुनः उडान शुरू भएको हो। मध्याह 12:48 17 यात्रु लिएर थाई एयर एसियाको जहाज भैरवा अवतरण गरेको थियो। जहाज आइतबारै 162 यात्रु लिएर थाइल्याण्ड फर्किएको छ। यो साताको कारोबारको पहिलो दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक 5.19 अंकले बढेर 2509.04 बिन्दुमा कायम भएको छ। यस दिन विभिन्न 313 कम्पनीका 55,96,077 किता शेयरहरू 2,66,13,00,000 रूपियाँमा किनबेच भएका छन्। तिहारपछि खुलेको नेपाली बजारमा आइतबार सुनको मूल्य एकै दिन 11,600 रूपियाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। आइतबार सुनको मूल्य तोलामा 2,41,900 र त्यत्तिकै परिणामको चाँदीको मूल्य 3,015 कायम भएर कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष 2082-83 को पहिलो त्रैमासिकमा अलैची निर्यात 33% बढेको छ। कार्यालयको तथ्याङ्क अनुसार त्यस अवधिमा 1,67,92,00,000 बराबरको अलैची निर्यात भएको छ। एक महिनामा 1,072 मेट्रिक टन अलैची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 3 महिनामा चियाको निर्यात भने 40.90% घटेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताउनु भएको छ। आइतबार अपरान्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै नवनियुक्त युवा तथा खेलकुद मन्त्री गुप्ताले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताउनु भएको हो। विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाई थियो। मन्त्री गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय पनि गर्नु भएको छ। मन्त्री गुप्तालाई मन्त्रालयका सचिव डाक्टर हरिप्रसाद लम्चाल लगायतका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिका विरूद्धको खेलमा नेपाल पराजित भएको छ। लिग टूको 15 सिरिज अन्तर्गत यूएको दुबईमा आइतबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग 106 रनले पराजित भएको हो। नेपाललाई हराएपछि 21 खेलबाट 30 अंक जोडेको अमेरिका स्कल्याण्डलाई रनरेटमा पछि पार्दै लिग टूको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल 17 खेलबाट 12 अंक सहित 7 स्थानमा छ। स्पिनर हरमित सिंहले शानदार बलिङ गर्दै 6 विकेट लिएपछि अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याएको नेपाल 39.1 ओभरमा 156 रनमा अलआउट भयो। नेपालका लागि दिपिन सिंहरीले सर्वाधिक 40 रन बनाए भने आसिफ शेखले 37 तथा भीम सार्कीले 29 रन जोडे। आरिफ शेखले 20 रन बनाए। त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 6 विकेट गुमाएर 262 रन बनाएको थियो। अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक 75 रन बनाए। त्यस्तै मिलिन्द कुमारले अभिजित 70 रन बनाए। साइतेजा मुक्काबाले 42 रनको योगदान गरे। बलिङमा नेपालका लागि सन्दीप लामिछाने 2 तथा सुम्पाल कामी, आरिफ शेख र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिक बदली रही सबै प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.2 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:11 भयो भने सूर्यास्त भरे साँझ 5:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको विश्वास। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त नवनियुक्त मन्त्रीद्वारा हिजै पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण। ठेक्का सम्झौता गरेर काम नगरी अलपत्र पारिएका सिंचाईका 12 ठेक्का सिंचाई विभागद्वारा अन्त्य। सड़क र पुलका लागि 40 रुग्ण ठेक्काको अन्त्य गर्ने प्रक्रिया शुरू। जलवायु परिवर्तनले हिमताल विस्फोटन र हिम पहिरोको जोखिम बढ़ेको इसिमोटको एक अध्ययनको निष्कर्ष। र थाइल्याण्ड र कम्बोडिया बीच औपचारिक शान्ति सम्झौता। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।